भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि। मानिसको हृदय रसाएपछि कवि हृदय बन्छ र कविताहरू जन्मन्छन्। कविताले हरेक मनलाई पगाल्छ। पुस्तकका पानामा संग्रहित कविता आफै बोल्दैनन्। जब कविले आफ्नो मनमा जागृत भएको भावना र उसको चेतनालाई प्रस्तुत गर्दछ, त्यसपछिको सम्मिश्रणले जीवन्त प्राण पाउँछ। यही तथ्यलाई मनन गर्दै हामीले कविहरूका लागि यो एकल कविता वाचनको चौतारो बनाएका छौं। तपाईँ पनि आफ्ना कविता यस कार्यक्रमबाट सुनाउन सक्नुहुन्छ। आजको कार्यक्रममा हामी समक्ष आफ्ना कविताहरू लिएर आइपुग्नु भएको छ कवि दीपक सापकोटा। काभ्रे घर हुनुभएका दीपक सापकोटा निबन्ध, कविता लगायत विभिन्न विधामा कलम चलाउनुहुन्छ। उहाँको लोकेशन निबन्ध संग्रह प्रकाशित छ भने निर्बन्ध मोन्टाज निबन्ध संग्रह उहाँको सम्पादनमा प्रकाशित भएको संग्रह हो। एकल कविता वाचनमा अब कवि दीपक सापकोटाका कविताहरू सुनौ।
नमस्कार, म दीपक सापकोटा। मेरो पहिलो कविताको शीर्षक छ हात्तीछाप चप्पल। कसैले खुट्टा नछिराउने हात्तीछाप चप्पल थियो त्यो। बेला बेला सुदूरबाट कसिङ्गर उडी आउँथ्यो र थपक्क बास बस्थ्यो चप्पलमाथि, किनभने रातो फित्ता भएको त्यो मोटो चप्पल लगाउँदैन थिए कसैले। कसैले खुट्टा नछिराउने हात्तीछाप चप्पल थियो त्यो। बेला बेला सुदूरबाट कसिङ्गर उडी आउँथ्यो र थपक्क बास बस्थ्यो चप्पलमाथि, किनभने रातो फित्ता भएको त्यो मोटो चप्पल लगाउँदैन थिए कसैले। घरको एक कुनामा चुपचाप टलाएर बसिरहन्थ्यो हात्तीछाप चप्पल। चप्पलको पिँधमा कसिङ्गर थिएन, चप्पलले किचेको थिएन कुनै मृत फट्याङ्ग्रा पनि। बुढी आमा एकटकले हेरिबस्थिन् चप्पललाई। चप्पल हेर्दै हिउँ परेको टाउको लिएर एकनास टोलाउँथे बुढोबाउ। हेरिरहन्थे नदी झैं बगिरहने एकजोर उराठलाग्दा बैँस्यालु आँखा बुहारीका। मोटो रातो फित्तावाल हात्तीछाप चप्पललाई मानौ त्यो चप्पलमा लुकेको छ कुनै भयङ्कर रहस्य, वा हो त्यो त्यस घरको खोपाको देउता। चप्पललाई वर्षौंसम्म कसैले हटाएन त्यस ठाउँबाट, किनभने चप्पल युद्धमा मारिएको छोराको थियो। चप्पललाई वर्षौंसम्म कसैले हटाएन त्यस ठाउँबाट, किनभने चप्पल युद्धमा मारिएको छोराको थियो। भनिन्छ रातको समयमा कोठामा कोही चप्पल पड्काउँदै हिँडेको आवाज आउँछ र बुहारी देख्छे एउटा छाया श्रीमानको जस्तै। एक दिन अचानक चप्पल त्यहाँबाट बिलायो। सायद झरी परिरहेको कुनै रात चाल मारेर चप्पल आफै अन्तै कतै हिँड्यो। सायद झरी परिरहेको कुनै रात चाल मारेर चप्पल आफै अन्तै कतै हिँड्यो। जसरी झरी परिरहेको कुनै अन्धकार रात हिँडेको थियो छोरो घरबाट छोडेर हात्तीछाप चप्पल। धन्यवाद। मेरो भर्खरै बातचित कविता हात्तीछाप चप्पल, त्यसले नेपाली समाजमा लामो समय चलेको द्वन्द्वग्रस्त समाजलाई, समाजको एउटा सानो परिवार, एउटा समयको वर्णन गर्छ। मेरो दोस्रो कविता छ पहाडलाई प्रश्न। पहाडलाई प्रश्न यो कविता भर्खरै गएको पहिरोको विषयमा लेखिएको हो। पहिरोलाई सम्बोधन गरेर वा पहिरोले नेपाली समाजमा ल्याएको अवसादलाई सम्झेर लेखेको कविता हो पहाडलाई प्रश्न। फुलहरूमा जीवनको आयु खोपेर चोरेर सुनगाबाको पत्र, क्यानभासमा रङ्ग पत्ने सुन्दर मन परदेशी घामसँगै मिलेर शरद खोजिरहेछ। फुलहरूमा जीवनको आयु खोपेर चोरेर सुनगाबाको पत्र, क्यानभासमा रङ्ग पत्ने सुन्दर मन परदेशी घामसँगै मिलेर शरद खोजिरहेछ। फुलको आत्मीयतामा छपक्कै भिजेका मेरा पाखा पखेराले पहिलो देखादेखमै मतिर उडाएको शीतल चुम्बन कहिले अगाउन्न कहिले हराउन्न। तिम्रो विशाल काखमा शान्ति छ शीतलता छ, तर अवरोध पनि त रहेछन्। ए पहाड, तिमी मान्छे पनि मार्न सक्छौ। तिम्रो विशाल काखमा शान्ति छ शीतलता छ, तर अवरोध पनि त रहेछन्। ए पहाड, तिमी मान्छे पनि मार्न सक्छौ। तिम्रो छायामुनि गुड बनाइबसेका एउटा सुन्दर परिवार सँगै ससाना नानीहरू तिमीसँगै कसरी बगेका। तिम्रो छायामुनि गुड बनाइबसेका एउटा सुन्दर परिवार सँगै ससाना नानीहरू तिमीसँगै कसरी बगेका। पहाड़ तिमीले ती सानो नानीहरू कसरी बगाउन सकेको, पहाड़ तिमीले कसरी बिर्स्यौ नि गोठाल्नेको सपना, तिमीले आफ्नै काखमा च्यापेर बगाएका सानो नानी सम्झन्छु म, अनि सानो नानीलाई अंगालो हार्दै गर्दा तिमीले आफ्नै काखमा च्यापेर बगाएका सानो नानी सम्झन्छु म, अनि सानो नानीलाई अंगालो हाल्दै गर्दा तिमीसँगै बगेको गोठाल्नी कसरी बिर्सन सक्छु म। तारा झरेर उज्यालिने पहाड, मनसँगै अत्तालिने पहिरोले लगेको पाखोबारी, गोठाल्नीको सपना, पहाडले बगाउन बिर्सेका छोराछोरीको भोको पेट, झस्किन्छु निद्रामा, झस्किन्छु निद्रामा, बिउजन्छु र सोध्छु मानिससँग मन पनि नभए माया पनि नभए कसरी बाँच्छ होला। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
मलाई लाग्छ कविता अझै त्यसमा पनि सुन्दर कविता लेख्न अति गाह्रो छ। म पाठकहरूले भने जस्तो वा अहिले चलिरहे जस्तो सुन्दर कविता कति लेख्न सकेको छु त्यो मलाई उति ज्ञान छैन। कविताबारे केही भन्नुपर्दा म भन्छु, मलाई अर्नेस्ट हेमिङ्गवेको द ओल्ड म्यान एन्ड द सी उपन्यासको सम्झना भइरहेको छ। अर्नेस्ट हेमिङ्गवेको द ओल्ड म्यान एन्ड द सी उपन्यासमा त्यस उपन्यासको प्रमुख पात्र सान्टियागो आफूले अति प्रेम गरेका माछाहरूलाई आदर गर्छ तर उनीहरूलाई मार्छन्, त्यसैले त्यो कुरो व्यक्त गर्न उनलाई अत्यन्त गाह्रो र अप्ठ्यारो हुन्छ। उनी माछाहरूलाई आदर पनि गर्छन्, प्रेम पनि गर्छन् र तिनीहरूलाई मार्छन् पनि। हो, यो कुरा व्यक्त गर्न उनलाई अत्यन्त गाह्रो र अप्ठ्यारो हुन्छ। त्यसैले उनी भन्छन्, यी कुराहरू म बुझ्दिनँ, बुझ्न सक्दिनँ। तर हामीले जुन तारालाई झार्ने प्रयत्न गर्नु परेको छैन, सूर्य निभाउने कोसिस गर्नु परेको छैन, यो त राम्रै कुरा हो। हामीले सागरमा बसेर आफ्ना वास्तविक भाइबन्धुलाई मार्नु नै काफी छ। उनी भन्छन्, अचम्मको कुरा गर्छन् उनी, हामीले सागरमा बसेर आफ्ना वास्तविक भाइबन्धु मार्नु नै काफी छ। हो, यो उनको प्याराडक्सिकल प्रेम हो। माछाहरूलाई आदर गर्नु, प्रेम गर्नु तर मार्नु, कस्तो आश्चर्य। अनि त्यो कुरा व्यक्त गर्नु अत्यन्त गाह्रो कुरा छ, अत्यन्त गाह्रो छ। हो, यही हो सुन्दर कविता। उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा म दीपक सापकोटा बोलिरहेको छु। मेरो अर्को कविताको शीर्षक छ ख्याउट्यालास बर्ज्याङको बाटो। यस कविताको रचना गर्व आजभन्दा 5 वर्ष अगाडिको सम्झना गर्नुपर्छ। रचना गर्व सम्झिँदा भर्ज्याङ भन्ने गाउँमा म गएको थिएँ, काभ्रेको दुर्गम ठाउँ मध्ये पर्छ भर्ज्याङ। त्यस ठाउँमा गएपछि त्यो रातको अन्धकारमा मैले यो कविता लेखेँ। मेरो कविताको शीर्षक छ ख्याउट्यालास बर्ज्याङको बाटो। रात साँझ पिठ्यो भाँचिने गरुङ्गो भारीले थिचिएर पहाडबीच ढुङ्गाको कापबाट उम्केर आएका छन् केही उज्यालो आँखा। के बोकेर ओह्रालो लाग्दै होलान् ती लडखडाइरहेका पिँडुलाहरू। रात साँझ पिठ्यो भाँचिने गरुङ्गो भारीले थिचिएर पहाडबीच ढुङ्गाको कापबाट उम्केर आएका छन् केही उज्यालो आँखा। के बोकेर ओह्रालो लाग्दै होलान् ती लडखडाइरहेका पिँडुलाहरू। हेरिरहेछु चिसो हावाले फुटाएका हातका हुल, हेरिरहेछु चिसो हावाले फुटाएका हातका हुल, बाटोका छेउछाउ भर्ज्याङभन्दा धेरै माथि भोकले सेप्रिएका पेटमा पटुकी कसेर माथि माथि हेरिरहेछन् पहाडबाट तल तल झरिरहेका पिँडुलाहरू। निर्जन पहाड बीचबाट यौवन नै बुढा भएका दमले ख्याउटे भएका वृद्ध लास लिएर किन ओह्रालो झर्दैछन् पिँडुलाहरू। भर्ज्याङ तल नदीको मुर्दाघाटका लागि यी पिँडुलाहरू पाहुना हुन्। भर्ज्याङ तल नदीको मुर्दाघाटका लागि यी पिँडुलाहरू पाहुना हुन्। यी पिँडुलाहरूलाई सधैँ मुर्दाघाट आउने रहर किन, सधैँ यिनीहरू आधारात्मा घर पुग्छन् दमले ख्याउटे भएको लास ढिलो जलेको गुनासो गर्छन्। भर्ज्याङभन्दा धेरै माथि भिरमा टाँसिएका घरहरू त्रासदीमा बाँचे जस्ता किन नहुन्छन् सधैँ। भर्ज्याङभन्दा धेरै माथि भिरमा टाँसिएका घरहरू त्रासदीमा बाँचे जस्ता किन नहुन्छन् सधैँ। स्वप्नहीन आँखाहरू नानीहरू जम्मा गरेर सुनाउँछन् सधैँ ख्याउटे लास ढिलो जलेका कथाहरू। सिरेटोले चिरा परेका पाइताला घिसार्दै राति भर्ज्याङका बाटामा मलामी झैँ एक हुल राँके भूत कता गइरहेछ भर्ज्याङभन्दा अझै माथि। ती ख्याउटे राँके भूतहरू चुपचाप मध्यरातमा घर पसे र आज पनि गुनासो गरे ख्याउटे लास ढिलो जल्यो। सधैँ झैँ रातको अन्धकार तिर्दै आमा भन्छन् कोही मान्छे अभागी हुन्छन् बाबै, तिनको लास ढिलो जल्छ। अभागी लासका कहानीहरू आज पनि सुने मैले। कविले कविता लेख्दा आफ्नै अनुभूतिको अन्यतम गहिराईमा रहेको संवेदना लेखिरहेको हुन्छ भन्ने मलाई लाग्छ। कविता लेख्नु आफैमा निकै जोखिम काम हो। त्यसो त सहरमा थुप्रै भेटिन्छन् कविहरू, तर सुन्दर कविता लेख्नु वा मानिसको मनमा पसेर वा अनुभूतिजन्य कविता लेख्नु निकै गाह्रो काम हो। अघि मैले भनेको अर्नेस्ट हेमिङ्वेको उपन्यास द ओल्ड म्यान एन्ड द सीको बारेमा जे भने हो त्यस्तै हुन्छ। कविले कविता लेख्दा आफ्नै अनुभूतिको अन्यतम गहिराईमा रहेको संवेदना लेखिरहेको हुन्छ। जसरी हेमिङ्वेले एउटा बिहान आफ्नो डुङ्गामा बसेर समुद्रमा माछा मार्ने विषयमा सोचिरहँदा द ओल्ड म्यान एन्ड द सी जस्तो महान उपन्यासको पहिलो ड्राफ्ट लेखेका थिए। कविता एउटा फिलिङ्स हो। कहिलेकाहीँ मैले महिनासम्म पनि कविता लेख्न सक्दिनँ, सात महिना बित्छ, आठ महिना बित्छ तर कविता आउँदैन मलाई। तर कहिलेकाहीँ म बाटोमा हिँडिरहँदा सामान्य कुराले पनि मलाई कविता लेख्न बाध्य गराउँछ। कविता लेख्नु जति सजिलो हुन्छ, कविले कविता जस्तै जीवन बाँच्नु उति गाह्रो हुन्छ। मलाई कविताकै कुरा गर्दा आमाको याद आउँछ, युवतीको याद आउँछ, युवती सुत्केरी बेथाले छटपटाइरहेको युवतीको याद आउँछ। के लाग्छ भने सुत्केरी बेथाले छटपटाइरहेको युवतीले एउटा सुन्दर कविता सोचिरहेकी हुन्छन् जब उनी बच्चा जन्माउन जतिसुकै पहाड जस्तो भारी थाम्न पनि तयार हुन्छ। त्यो नवजात शिशु एउटा सुन्दर कविता हो, मलाई त्यस्तो लाग्छ। मेरो अर्को कविताको शीर्षक छ क्यान्टोनमेन्टको गीत। नेपालमा क्यान्टोनमेन्ट अहिले छैन। यो कविता त्यसबेर लेखिएको हो जब माओवादी द्वन्द चरम अवस्थामा थियो र मूलधारमा आएपछि नेपालमा क्यान्टोनमेन्टहरू राखिए र त्यहाँ पूर्व लडाकुहरू बस्न थाले। मेरो कविताको शीर्षक छ क्यान्टोनमेन्टको गीत। ऊ चर्को आवाजमा चिच्चाइरहेथ्यो क्यान्टोनमेन्टमा, गाइरहेथ्यो संसार उल्ट्याउने गीत, त्यसैले ऊ पागल थियो। ऊ चर्को आवाजमा चिच्चाइरहेथ्यो क्यान्टोनमेन्टमा, गाइरहेथ्यो संसार उल्ट्याउने गीत, त्यसैले ऊ पागल थियो। उन्मादी जुलुसमा पस्दा पस्दै तमासा हेर्दा हेर्दै उसलाई एकाएक आएछ याद, महिनौ पेटभरि खान नपाएर ठिङ्ग उभिएको आफ्नो पिताको करङ शरीर, अस्पताल भन्दा भन्दै एक फाँको रगत बान्ता गरेर सधैँले आँखा चिम्लिएकी आमाको बिर्सिसकिएको अनुहार, आधा जलेको घरको छतबाट हेरिबस्थ्यो चर्का नारासहित दौडिएको जुलुस, इन्कलाब जिन्दाबाद, मार्क्सवाद जिन्दाबाद, लेनिनवाद जिन्दाबाद, माओवाद जिन्दाबाद, प्रचण्डपथ जिन्दाबाद। कसैले लतारेर जुलुस गएको ऊ अचानक बनेको थिएन क्रान्तिकारी। कसैले लतारेर जुलुस गएको ऊ अचानक बनेको थिएन क्रान्तिकारी। पहिलेदेखिको रिस जम्मा हुँदै पर्वत जत्रो बनिसकेको थियो। पहिले पत्थर र पुतलीमा केही थिएन फरक। पहिले पत्थर र पुतलीमा केही थिएन फरक। अब रातो किताबले फरक पारिदिएको छ। अब उसलाई केही गाह्रो छैन मर्न र मार्न। बम बनाउँदा बनाउँदै एक दिन उसको हातखुट्टा उछुट्टिए। छरपष्ट हातखुट्टा हेर्दै उसले सोचिरह्यो, यो आधा जिन्दगी मैले यहीँसम्म पुग्न खर्च गरेँ। उसँग अब के बाँकी थियो, उसँग अब के बाँकी थियो। पर्समा थिए सुदूरतिरका नागरिकता, पर्समा थिए सुदूरतिरको नागरिकता, युद्धमा मारिएकी पत्नीको फोटो, बम बोक्ने पुरानो झोला र अडिएको सास, गिटारको पुरानो तार झैँ एउटा कमजोर जिन्दगी बढी तन्काए टुट्न सक्थ्यो, खुकुलो पारे बिग्रन्थ्यो जीवन सङ्गीतको सुर। र अहिले पनि ऊ चिच्याइरहेछ चर्को आवाजमा, वर्षामा पानी चुहिरहने हरियो पालभित्रको क्यान्टोनमेन्टमा, गाइरहेछ संसार उल्ट्याउने गीत। उसलाई अझै पनि थुप्रै बम बनाउने मोह छ र किल्लाहरू ध्वस्त पार्ने जोस, त्यसैले ऊ पागल छ। र अहिले पनि ऊ चिच्याइरहेछ चर्को आवाजमा, वर्षामा पानी चुहिरहने हरियो पालभित्रको क्यान्टोनमेन्टमा, गाइरहेछ संसार उल्ट्याउने गीत। उसलाई अझै पनि थुप्रै बम बनाउने मोह छ र किल्लाहरू ध्वस्त पार्ने जोस, त्यसैले ऊ पागल छ। र यो मोडमा भित्र गढेका उसका चिम्सा आँखा खसल्दैछन् आँसु, डढिसकेको पैयुको ठुटो झैँ भएका उसका हात जिक्र खोजिरहेछन् फाटेको सर्टको गोजीबाट जतनसाथ पट्याएर राखिएको एक्काइसौं सदीको नेपाली क्रान्तिको घोषणा पत्र।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताकै बारेमा कुरा गर्दा अघि भर्खरै मैले एउटी सुत्केरी आमाको कुरा गरेँ। सुत्केरी व्यथाले छटपटाइरहेको युवतीको लागि एउटा सुन्दर कविता, उसको शिशु हो, नवजात शिशु हो, उसको लागि सुन्दर कविता नवजात शिशु हो। एउटा सुन्दर कविता लेख्नु बुद्ध जस्तै समाधिमा बस्नु हो। हामी अहिलेका कविहरू वा तथाकथित जो आफूलाई कवि भन्छौँ, हामी त्यसरी बस्न सकेका छौँ छैनौँ, त्यो अर्कै कुरा हो। तर एउटा सुन्दर कविता लेख्नु बुद्ध जस्तै समाधिमा बस्नु हो। जसरी सन्तान जन्माउन एउटी आमा समाधिमा बसेकी हुन्छ, मेरो विचारमा कविता वा कवितालाई म काव्यात्मक भाषाको आविष्कार चाहिँ ठान्दछु। कविता काव्यात्मक भाषाको एउटा आविष्कार हो, त्यो आविष्कार जसले मेरो अन्तःस्थलमा स्पर्श गर्छ र त्यो काव्य पंक्तिमा अनुदित हुन खोज्छ, त्यही हो कविता। कतिपय अवस्थामा त्यो कविता पूर्ण रूपमा अनुदित हुनबाट रोकिन्छ र मेरो कविताको असामयिक मृत्यु हुन्छ। थुप्रै पटक मैले मेरो कविताको फर्स्ट ड्राफ्ट लेखेपछि च्यातेर फालेको छु र थुप्रै आइरहेका मेरा उद्वेलन वा अनुभूतिहरू कविता हुनु अघि नै आत्महत्या गरेका छन्। सुन्दर कविता लेख्नु निकै गाह्रो काम हो, जुन म लेख्न सकिरहेको छुइनँ, त्यो ज्ञान अझैसम्म मलाई भइसकेको छैन। मेरो अर्को कविताको शीर्षक छ चिरन तामाङको दुःख। यो कविताको रचना गर्व बडो भयानक छ। चिरन तामाङ काभ्रेको कुसादेवी गाउँ विकास समितिको तलपट्टि खोला छेउको एउटा छाप्रोमा बस्थ्यो र पछि पानी आउँदा ठुलो पानीको भेलले उसको छाप्रो बगाएर लग्यो र छाप्रोमा उसले घट्ट चलाउँथ्यो र त्यो घट्ट पनि पानीले बगाएर लग्यो। त्यही हो यस कविताको रचना गर्व। यस कविताको कच्चा पदार्थ, यस कविताको विशेष घटना वा यस कविताको स्रोत त्यही चिरन तामाङको घट्ट हो। कविताको शीर्षक छ चिरन तामाङको दुःख। भयावह अँध्यारोमा कानमा बज्रिन्छन् कठोर आवाजहरू झरीको स्वरसँग मिसिएर। भयावह अँध्यारोमा कानमा बज्रिन्छन् कठोर आवाजहरू झरीको स्वरसँग मिसिएर खोला किनार छेउ सानो पराले छाप्रोको मालिक चिरन तामाङ बिजुली चुरोट सल्काउँदै सोलीमा खन्याउँछ मकै। आधी रातको गाढ अन्धकारमा उर्लिरहेको छ खोलो, अहो नजिकै आइसक्यो, उसलाई छुँदै छुँदै आएको छ पानीको लहर। भयावह अँध्यारोमा कानमा बज्रिन्छन् कठोर आवाजहरू झरीको स्वरसँग मिसिएर खोला किनार छेउ सानो पराले छाप्रोको मालिक चिरन तामाङ बिजुली चुरोट सल्काउँदै सोलीमा खन्याउँछ मकै। आधी रातको गाढ अन्धकारमा उर्लिरहेको छ खोलो, अहो नजिकै आइसक्यो, उसलाई छुँदै छुँदै आएको छ पानीको लहर। खोलातिर टाँसिएका आँखामा हराइसकेको छ तेज, खोलातिर टाँसिएका आँखामा हराइसकेको छ तेज, उसलाई धेरै कुरा छ जोगाउनु, मकै खन्याउने बडेमाको सोली, सिसा चर्केको पुरानो चस्मा, ध्वासोमा रङ्गिएको पुरानो कमिज, बम्बईबाट भर्खरै आएको एचआइभी सल्केको भाइको लामो चिठी, एउटै सहारा बुढेसकालको लौरो, बाँचुन्जेल खानुपर्ने औषधिका कागजपत्र र मृत पत्नीको फोटो, अहो बढ्दैछ पानीको सतह। सोचिरहेछ चिरन तामाङ कुनै पनि बेला भत्किन्छ छाप्रो, किनभने म हारिरहेको हुन्छु पानीसँगको युद्धमा। बचाउनु पर्ने मसँग बहुमूल्य केही पनि छैन, बचाउनु पर्ने मसँग बहुमूल्य केही पनि छैन, फेरि म किन बचाउन चाहन्छु सबै। जीवनको छोटै यात्रामा सही आँसु र सुस्केरा पुस्ने पत्नीको एउटै फोटो छ धमी र सिसाभित्र, हो यिनै हुनेछन् मन बुझाउने ओखती। त्यही फोटो फ्रेम लिएर भाग चिरन जिन्दगी कतै अल्झिरहेछ त्यस फ्रेममा। आफू पारिपुग्ने जीर्ण पुल अहिले त्यहाँ थिएन, उसले अचानक देख्यो खोलाको चर्को बेगमा बगिरहेथ्यो पुल। आफू पारिपुग्ने जीर्ण पुल अहिले त्यहाँ थिएन, उसले अचानक देख्यो खोलाको चर्को बेगमा बगिरहेथ्यो पुल। सबै उस्तै थिए, खोला ढुङ्गा पानी र बतास तल, सबै उस्तै थिए खोला ढुङ्गा पानी र बतास तर खोला उर्लेपछि सबै भए जलमग्न। हेर्नै बाँकी थियो ढल्नै लागेको छाप्रो र छाप्रोभित्र थिग्रन थालेको पानीमा डाक्टरका पर्चा। सबै उस्तै थिए खोला ढुङ्गा पानी र बतास तर खोला उर्लेपछि सबै भए जलमग्न। हेर्नै बाँकी थियो ढल्नै लागेको छाप्रो र छाप्रोभित्र थिग्रन थालेको पानीमा डाक्टरका पर्चा। उसले बचाउन चाहेको फोटो समात्न नसकिने गरी बगाएर लग्यो, बग्न बाँकी केही पनि छैन अब शिवाय चिरन तामाङ।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कवि दीपक सापकोटाका कविताहरू सुनिरहेका छौं हामी। तपाईँ कार्यक्रम एकल कविता वाचन उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वेबसाइटबाट पनि सुन्न र डाउनलोड गर्न सकिन्छ। उज्यालोको वेबसाइट www.ujaloonline.com को डाउनलोडभित्र गएर तपाईँ एकल कविता वाचन डाउनलोड गर्न वा सुन्न सक्नुहुन्छ। दीपक सापकोटाका अरू कविताहरू लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई पुनः स्वागत छ। आजको कार्यक्रममा हामीलाई कवि दीपक सापकोटाले कविताहरू सुनाइरहनु भएको छ। कार्यक्रममा उहाँका अरू कविताहरू सुनौं।
मलाई साथीहरू सोध्छन् बेला बेला, म कविता लेख्दा प्रायः देखेकै वा मैले भोगेकै घटनामाथि म कविता लेख्ने गर्छु। कवितामा कविताको कल्पनामा टाढासम्म उड्नु मलाई अति प्रियकर लाग्दैन जति सकेसम्म भोगेको घटनामा कविता लेख्न पाइयोस्। त्यसैले कविता नेपाली समाजको एउटा रिफ्लेक्सन हो, नेपाली समाजको प्रतिबिम्ब हो, आफूले भोगेको, आफूले बाँचेको, आफूले देखिरहेको एउटा समाजको प्रतिबिम्ब। मेरा प्रिय कवि विनोद विक्रम केसीका कविता पढ्दा म त्यस कविताभित्र निकै लामो समय पस्ने गर्छु। उनी लेख्छन्, उनका कविता मलाई निकै प्रिय लाग्छन् किनभने उनी नेपाली समाजको धरातलमा टेकेर, नेपाली समाजको जमिनमा टेकेर त्यसकै कविता लेख्छन्, त्यसकै भावभङ्गीको कविता लेख्छन्। त्यस्ता कविता मलाई प्रिय लाग्छन्। कविहरू सङ्गीत श्रोता मणि काफ्ले, विनोद विक्रम केसी, केशव सिलवालहरू मेरा प्रिय कवि हुन्। मेरो अर्को कविताको शीर्षक छ यलमा आमा। यस कविता मैले 6 वर्ष अघि लेखेको हुँ। सिन्धुपाल्चोकमा जाँदाखेरि खोला किनारमा एउटी बुढी आमा, जसका अनुहारमा चाउरीका रेखाहरू थुप्रै बसेका थिए, उनको जिन्दगीको सपना के होला मैले सोचेँ। उनी वर्षौँ भएछ खोला किनारमा बसेर गिट्टी कुट्दै जीवन धानेको। उनी हेलम्बुकी थिइन्। म पुग्दा, खोला किनारमा पुग्दा ती हेल्बो आमा कित्लीमा पानी तताउँदै केही सोच्दै बसिरहेकी थिइन्। उनको जीवनको रक खोला किनारमा भएको गिट्टी कुटेर बित्थ्यो, चल्थ्यो। तिनै यल्मो आमाको बारे मैले कविता लेखेँ। मेरो कविताको शीर्षक छ यल्मो आमा। सापट्टि मागेर खुद्रा मसिना रहरहरू आँखा खोजिरहेछन् हाँस्न। पुराना कविता जस्ता यल्मो आमाका जीर्ण सपना मेलम्ची खोलामा बगेको ढुङ्गासँगै बग्दै बग्दै जाँदैछ। सापट्टि मागेर खुद्रा मसिना रहरहरू आँखा खोजिरहेछन् हाँस्न। पुराना कविता जस्ता यल्मो आमाका जीर्ण सपना मेलम्ची खोलामा बगेका ढुङ्गासँगै बग्दै बग्दै जाँदैछन्। चिम्सा आँखा बालुवाका बगरमा आँखाकै गर्वबाट तुइएका सपना हेरी तप्प तप्प झर्छन्। चिम्सा आँखा बालुवाका बगरमा आँखाकै गर्वबाट तुइएका सपना हेर्दै तप्प तप्प झर्छन्। नीला ओठहरूमा टाँसिएको थुक घामका छालहरूसँगै सुक्दै सुक्दै जाँदैछन्। बालुवाको बगरमा घाम पिएर ढाडिएकी यल्मो आमा गिट्टीसँगै पीडा कुट्दै मनमा कैद गरिरहन्छन् छेउकी सडकमा उर्लेको नालाको नाराको बेल। बालुवाको बगरमा घाम पिएर ढाडिएकी यल्मो आमा गिटीसँगै पीडा कुट्दै मनमा कैद गरिरहन्छन् छेउकी सडकमा उर्लेको नाराको बेल। आँखाको कालो टलकमा खै चम्किएको कुनै सपना, बरु बुढ्यौली समयको गनाउने पसिना बनेर जिउबाट चुहिसक्यो। बगरका उदास दिनहरूमा चुपचाप पसिरहेका ढुङ्गामाझ यल्मो आमा आङभरि कठ्याङ्री त बतास थापेर तुना फुस्किएको चोलीसँगै रोडा कुट्दै सृष्टि खोजिरहन्छन्। बगरका उदास दिनहरूमा चुपचाप पसिरहेका ढुङ्गामाझ यल्मो आमा आङभरि कठ्याङ्री त बतास थापेर तुना फुस्किएको चोलीसँगै रोडा कुट्दै सृष्टि खोजिरहन्छन्। रोडाका बगरहरूमा नदीको गीत कति बगिसक्यो, रोडाका बगरहरूमा नदीको गीत कति बगिसक्यो, आमाका आँखाबाट कतिचोटि चुइयो सपना, तल मेलम्ची खोलामा पानीका लहरहरूमा बगेको एक झल्को सपना, फाटेको चोलीभित्र लुकाउँदै बस्छिन्। भो अब कति टाल्नु फाटेको चोली चिरा परेको मन, भो अब कति टाल्नु फाटेको चोली चिरा परेको मन। यल्मो आमा मेलम्चे बगर छेउ छाप्रामा उम्लिएको कित्लीको पानीमा आफ्नो अनुहार हेर्दै तर्सिन्छिन्। कित्लीको सानो आकाशमा नाचिरहेछ मुजा परेको अनुहार भुमरी झैँ, कित्लीको पानीमा नाचिरहेछ एउटा कालो मृत्यु, आमाको आँखामा रहस्य भएर तिलपिलाइरहेछ सदियौँ पुरानो भोक। भर्खर बातचित कविता मेलम्ची खोला किनारमा भेटिएकी यल्मो आमाको समर्पणमा लेखिएको हो। कविताको भाषा कस्तो हुन्छ, साथीहरूसँग चिया गफमा, थुप्रै चिया गफहरूमा यस्तै कुराको कुरा हुन्छन्, यस्तै कुराहरू हुने गर्छन्। मैले अघि भने कवितालाई मेरा काव्यात्मक भाषाको आविष्कार ठान्दछु म। जसले मेरो अन्तस्करणमा स्पर्श गर्छ त्यही काव्य पङ्क्तिमा अनुदित हुन खोज्छ। अघि मैले भने चाहिँ मैले भेटेका थुप्रै कुराहरू वा कविताका कच्चा पदार्थहरूले त्यसै आत्महत्या गरे र कतिपय मेरा कविताहरूको असामयिक मृत्यु पनि भएको छ। मेरो अर्को कविताको शीर्षक छ कविताभित्रको प्रेमिकालाई। पातलो अन्धकार खसेको छ, डाँडाहरू धमिला धमिला छन्, आकाश मैलो मैलो छ, सपनाका कलिला बिरुवाहरू उम्रन्छन् मर्छन् बादलको बाक्लोपनले डिप्रेसनग्रस्त झैछन् नाङ्गा बोट र पातहरू, उकुसमुकुस छ वायुमण्डलमा बतास र यो बस्ती चर्केको ऐना जस्तो छरपष्ट भएको छ। यस्तो मौसममा इच्छाहरू मनभरि उठ्छन् ओइलाउँछन् उठ्छन् ओइलाउँछन्। पानी पर्न नसकेको, बादल उग्रिन पनि नसकेको दिक्कलाग्दो दिन मेरो कविताका पानाहरूमा च्यापिएको तस्विरमा टुक्रुक्क बसेको छ विराट उदासी। तिमी निदाइसकेपछि बिस्तारै तिमीलाई स्पर्श गर्दै आउनेछ जुन तिमीलाई सुनाउनेछ बाल्यकालमा सुनेको दन्त्यकथा जस्तै डरलाग्दो कुतूहलले भरिएको, डरलाग्दो र कुतूहलले भरिपूर्ण। त्यसबेला सब क्षितिजहरू गायब हुनेछन्, हावा गुम्सिनेछ, किताबको चेपभित्र बसेकी तिमी ती पृष्ठहरूमा मलाई खोजिरहेकी हुनेछौ। तिम्रो आँखाहरू दुःखका भित्ता पोद्दै हिँड्नेछन्, तिम्रो फक्रन्दैको कोमलता चोरेर अँध्यारोमा कतै हराउनेछ जुन परेलीहरूमा अल्झिएका सपनाहरू झैँ। तिमीलाई पर्खिरहेको थिएँ म बाहिर कतै भेट हुने सम्भावित ठाउँमा, तर तिमी त किताबमा सुटुक्क आएर गइसकी छौ, अचानक आएको सुस्कारा जस्तो। मेरो अर्को कविता छ काला पर्वतहरू बीच तिमीलाई। आकाशको पल्लो छेउ हेर्दै उनी बोल्थिन्, हेर त फेरि जलेछ आकाश, फुलका भयहरूबाट तप तप झरेका शीतहरू हत्केलाभरि राखेर राति जलेको आकाशमा एक बिहानै मैले तिमीलाई देखेँ। आकाशले प्रत्येक रात पोख्ने पानीसँगै तिमी झर्छौ जस्तो लाग्छ, रत देखिन्छ शीत फूलमा। प्रत्येक रात जल्दा आकाश, तिम्रो आँखा जस्तै टल्किने तारा, अग्लो पर्वत मालामाथि जुन अनि जुनमाथि तिम्रो हात, छङ छङ बजिरहेका हातका चुराहरू, सबै सबैले जीवनको गीत गाइरहे जस्तो। झ्याउकिरीको झर्को लाग्दो एकनासी आवाज, ढोका अगाडि ठडिएको सुरिलो सालको रुख, तिम्रो बिरानोपन, लस्करै कालो पहाड, बाक्लिएको रात अनि गाढा तिम्रो सम्झना। तलको कोदोबारीमा छुटेको तिम्रो सपना, ती रित्ता खेतका गराहरू, ती रित्ता बाटाहरू, जम्मै जम्मैमा तिमी पोखिएकी छौ र त तिम्रा अनिदा सपनाहरू, तिम्रा सम्झनाका गाडीहरू हिँडि नसक्नु अग्ला पर्वत माथि माथिबाट शीतका थुपा भनेर तप्किन्छन्। तिमी नहुँदाको त्यो तलको बिरानो देउराली, देउरालीले सङ्गालेको तिम्रो नियास्रो, देउरालीमा बगेको बतासको गाढा रङ, बाँस्याङबाट बर्सिने पानीका थोपाहरू, नीलकमल जस्ता पूर्ण चन्द्रमाहरू, तिम्रा आँखा जस्तै टल्किने ताराहरू, कहाँ होला तिम्रो मसिनो आवाज, अग्ला काला पर्वतहरू बीच कहाँ छोपियो होला तिम्रो अनुहार। मेरो अर्को कविता छ प्रेम यात्रा। तिम्रो मादकतामा डुबेर त्यसकै विशाल पोखरीमा भित्रभित्रै पौडिरहे म, श्रृङ्गार र सौष्ठवको घेराभित्र थुनिएर तिम्रै छायाको चलाइमा कहिले यता कहिले उता साङ्गुरो कोठामा दौडिरहे म। कुनै दुखान्त नाटककी नायिकाको आँखाको डिलमा खस्नै थालेका आँसुका ढिक्काहरू जे थिए तिम्रो आँखामा देखिएका आँसुका थोपा। अतिरेकमा मैले देखेछु तिनलाई मोती या शीतमा नितृक्क भिजेको इन्द्रकमलको सेतो गुच्छा। आवेगमै खोजेछु मैले तिम्रो केश राशिमा आफ्नो आगतको अर्थ। तिम्रा वैजनी स्तनमा देखेछु मैले मेरा मृत सपनाहरूले मधुपान गरिरहेको। आवेगमै खोजेछु मैले तिम्रो केश राशिमा आफ्नो आगतको अर्थ। तिम्रा वैजनी स्तनमा देखेछु मैले मेरा मृत सपनाहरूले मधुपान गरिरहेको। तर आवेग शान्त भएपछि थिएनौ तिमी मसँग। सड़कमा गुनगुनाउँदै हिँडिरहेका हजारौं हजार युवतीहरूको माझमा तिम्रो स्वर बिलाइसकेको थियो। बजारले तिम्रो सारा कपडा च्यातिदिएको छ र तिमी देखिन्छौ न्युडाट के मोडल। खोसिएको तिम्रो ओठको मादकतामा अब अल्झिनलाई के छ तिमीसँग। म हेर्दैछु र हेर्दा हेर्दै पोतिएछन् तिम्रो शरीरभरि थरी थरीका रासायनिक रङ्गहरू। तिम्रो चोला फेरिएर बन्दी भइसकेछ राजधानीका थुप्रै मलहरूका शोकेशभित्र। हाम्रो भेट हुने समय पनि त बितिसकेछ। मेरो अर्को कविताको शीर्षक छ स्वास्नीय आमा र प्रेमिकाका नाममा। ती तीन महिला थिए, सेतो फरियाको फेरले शिर ढाकेका थिए र तिनका शिर झुकेका थिए। तिनका आँखा थिएनन्, आँखाका ठाउँमा थिए इनार झैँ गहिरा इनार झैँ भुवाङ र अँध्यारा थिए भुवाङ। झुकेको आधा अनुहारमा छाएको थियो मधुर जुन, बस नाक देखिन्थ्यो नियालेर हेर्दा र निधार पनि देखिन्थ्यो केही उज्यालो। सूर्योदय हुन बाँकी छ पृथ्वीमा, तर जति सूर्योदय भए पनि ती तीन महिलाको आङमा पर्ने छैन घाम। तिनका अनुहारमा छ फुङ्ग उडेको सादापन, त्यहाँ श्रृङ्गारको निशान छैन, न बुलाकी न झुम्का छन्, न तिनका चहक छन्, यहाँसम्म कि तिनका कपाल पनि लुकेको थियो सेतो फरियाको फेरमा। पछाडि खुब अन्धकार थियो जहाँबाट उनीहरू आएका थिए, जहाँ उनीहरू उभिएका थिए। एकदमै कम उज्यालो थियो त्यहाँ, कमजोर उज्यालो बग्दै बग्दै उनीहरूको निधारमा सुस्तसँग खसेको थियो। उनीहरूको अनुहारको कुनै रङ्ग थिएन, मृत्युपछिको उदासी उत्तान परेर पल्टिएको थियो सपाट तिनका अनुहारमा। न प्रेम थियो, न रिस थियो, न हडबडी, न बेचैनी। उनीहरूलाई कसैलाई पर्खनु थिएन, उनीहरू शान्त थिए, निश्चल थिए। सबै रङ निक्रिएपछि जुन अन्तिम रङ बाँकी रहन्छ जीवनमा, बस त्यही थियो उनीहरूको अनुहारमा, र उनीहरूलाई कुनै नाम दिन कठिन थियो। उनीहरू को थिए, कहाँबाट आएका थिए र कहाँ जानु थियो उनीहरूलाई? यी प्रश्नका कुनै उत्तर थिएनन्। सायद ती विधवा थिए, देवघाटको बाटो खोजिरहेका, सूर्योदय पर्खिरहेका, ताकि पूरा गर्न सकुन् आफ्नो यात्रा। सायद ती कुनै घरमा दाइजो नल्याएको घोर अपराधमा जिउँदै जलाइएका हुन्, वा बलात्कारपछि मृत्यु रोजेका निराशाका उत्कर्ष हुन्, वा सासु वा लोग्नेको चरम यातनापछि आत्महत्या रोजेका महिला हुन्। सायद आकाशगङ्गाको तिरैतिर धरतीमा आएका थिए उनीहरू, र आफ्ना प्रियजनलाई देखेर एकपटक पुनः आतंकित हुन जान्थे। ती महिला हुन्, बस महिला, तिम्रो घरको, मेरो घरको, उसको घरको महिला हुनु उनीहरूको अपराध थियो। त्यसैले उनीहरू जन्मदेखि नै खडा थिए कठघरामा। पुरुषको अदालतले तिनका नाममा गरेको छ सहस्र जीवनद्वेषी फैसला हो। तिनीहरू काटिरहेछन् सजाय। ती थिए स्वास्नी, आमा र प्रेमिकाहरू, जसलाई दुःख दिनु नै लोग्ने छोरा र प्रेमीहरूको। तिनीहरूलाई दुःख दिनु नै लोग्ने छोरा र प्रेमीहरूको एकमात्र पुरुषार्थ हो। धन्यवाद। मेरो अर्को कविताको शीर्षक छ दुश्मन। सपनामा पनि किन लखेट्छन् मलाई काला मास्क लगाएका टल्किएका अनुहारहरूले? सपनामा पनि किन लखेट्छन् मलाई काला मास्क लगाएका टल्किएका अनुहारहरूले? पसिनाले लतपत भएर मध्यराति उठ्छु र सोचिरहन्छु, शत्रु त मेरा कोही पनि छैन, तर पनि म किन सधैँ रहन्छु त्रासमा? मध्यराति उठ्छु र सोचिरहन्छु, शत्रु त मेरा कोही पनि छैनन्, तर पनि किन सधैँ रहन्छु त्रासमा? डर मेरो मस्तिष्कबाट कहिल्यै हटेन। जति सोच्दा पनि फेला परेनन् शत्रुहरू, तर पनि लागिरहन्छ, कसैले मनमा नै पालिरहेछ दुश्मनी। सत्य र खरो बोल्नु, हाँसेरै हरेकका आलोचना पचाउनु, झुटो प्रशंसा नगर्नु, मेरी आमाले सिकाएका यस्ता केही मन्त्र हुन् जो पर्याप्त छन् कसैलाई शत्रु बनाउन। सोच्छु चुप बस्नु सधैँभरि, सबै देखेर पनि नबोलौँ केही, अहो केही नबोल्दा पनि चुपचाप लखेटिरहन्छ, चुपचाप लखेटिरहन्छ दुश्मनको छाया। कोही छैनन् दुश्मन मेरा, तर पनि किन लागिरहन्छ डर सधैँ? किन लखेटिरहेछन् कोही मान्छे चक्कु लिएर सपनामा मलाई? सत्य यस्तो छ, खोसेको छैन मैले कसैको अधिकार। माओवादीले गुरुला युद्धमा जस्तो गाडेको छैन कसैको जग्गामा लाल झण्डा। कसैको चित्त दुख्ने शब्द बाण हानेको पनि छैन, तर पनि मलाई यस्तो डर छ। कुनै दिन पक्कै आउनेछ मेरा अघि कोही दुश्मन, र माग्नेछ उसका खुसिएका तमाम अधिकार। यही देशको नागरिकता बोकेको साइनो खोज्दै माग्नेछ उसले मुरी धान फल्ने खेतको फाँट। माग्नेछ मसँग पनि उसै गरी घरबाट घिसारिँदै लगेर युद्धमा मारिएको छोरो र बलात्कृत छोरीको आँसुको मूल्य, जसरी ऊ राखिरहेको छ तमाम मागहरू उसकै हत्याराहरूसँग।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
मेरो अर्को कविताको शीर्षक छ कमरेड कस्तो हुन्छ गरिबी। कमरेड कस्तो हुन्छ गरिबी? ऊ सबैभन्दा क्रान्तिकारी कमरेड हो जसले सबैभन्दा कम देखेको छ अर्काको दुःख। उसले आफ्नो सुखको बाटोमा देख्यो कसैले भयानक अवरुद्ध गरिरहेको, त्यसैले बाटो बदल्यो कमरेडले र भन्यो परिवर्तनको आवा हो यो, जंगल पसेका कमरेडहरूले ल्याएको आवा। अर्को मान्छेले सहरकै सस्तो भट्टीमा रक्सी खायो र रक्सीकै खिल्ली उडायो। उसले किन्यो 3 रुपियाँको तरकारी, 10 रुपियाँको तेल, 10 रुपियाँकै चामल र गरिबीलाई जोक्स बनायो। उसले 1 रुपियाँको चुरोट र 2 रुपियाँको सलाई किन्यो र गरिबीलाई खिल्ली उडायो। कसले भन्न सक्छ कति थरी नशा छन् यो जीवनमा, कति स्वाद, कति रस र कति इच्छा छन् मान्छेका। जो क्रान्तिकारी कमरेडले भोको र अधमरो बनायो थुप्रै मान्छेलाई, उसैले बताउनुपर्छ खासमा कस्तो हुन्छ गरिबी। कविताकै बारेमा कुरा गर्दा मलाई एउटा कथाको सम्झना आउँछ। लोभीले सुनको ढिक्का पायो भने दराजको कुनै कुनामा लुकाउँछ, तर एउटा कलाकारले सुनको ढिक्कालाई कलात्मक स्वरूपमा ढाल्न सक्छ। कवि र कलाकार, शिक्षक र वैज्ञानिक, आमा र किसान मलाई उस्तै लाग्छन्, किनभने ती असल सृजनशील तत्त्व हुन्। तिनीहरूमा असीम पीडाबाट जन्मिएका गहिरा भावनाको योग हुँदो रहेछ। म ठान्दछु कवितामा आम मानिसका भावना कविको भावनामा रूपान्तरित भएर आउँछन् र कवितालाई प्राण भर्छन्। साँचो कवितामा जनताको सङ्घर्षको गाथा हुन्छ, तिनको खुसी हुन्छ, पीडा र अनुभव पनि हुन्छन्, तिनको कालिकता हुन्छ र त्यो सार्वकालिक बन्न जान्छ। सबैले हिँड्ने बाटो उही हुनसक्छ, तर कविको आफ्नै निजी यात्रा हुन्छ, आफ्नै गोरेटो हुन्छ। कवि सामान्य मान्छे चाहिँ बाँच्छ, तर मात्र कवि भएर बाँच्छ। जसरी बाँचिरहेछन् देवकोटा, रिमाल र भूपी, अनि कवि श्यामल, विमल निवा, विनोद विक्रम केसी, सङ्गीत श्रोता केशव सिलवाल र तारानाथ सापकोटाहरू। म तिनीहरूको कविताबाट जहिले केही झिल्को उठेको पाउँछु। म सोध्छु, आफ्नै विशेष अन्तर्दृष्टिले नै कविले विश्वलाई कविताको रूपमा देख्छ। मानिसको अहम र अस्तित्वको बचाउ गर्न कविताको भाषा अति नै सहयोगी हुन्छ भन्ने मलाई लाग्छ। मेरो लागि सबैभन्दा ठूलो कविता मेरी आमा हुन्, माटो र दुबो हो, अनि धरती रसाउने पानीको कण हो। एउटा राम्रो कविता पढ्दा मलाई मेरै भावनाहरूको सान्निध्य प्राप्त भयो जस्तो लाग्छ। त्यसबेला म आफ्ना संवेद्य तन्तुहरूभित्र प्रवेश गर्छु, मभित्र विद्युत तरङ्ग प्रवाहित हुन्छ। सायद यो पनि कविताको पुनर्रचना गर्नु हो। कुनै नयाँ घटना वा वस्तुले छोइँदा म कविता लेखनतर्फ उद्वेलित हुन्छु। यही उद्वेलनले मलाई कवि हुन प्रेरित गर्छ र म मेरा अग्रज, समकालीन र अनुजका भिडमा उपस्थित रहन्छु। कविताको बारेमा यति भन्छु, उज्यालो 90 नेटवर्कमा म दीपक सापकोटा एकल कविता वाचन कार्यक्रममा तपाईँहरूलाई कविता सुनाइरहेको छु। मेरो अन्तिम कविता छ दोष एक लम्बेतान प्रक्रिया। दोष एक लम्बेतान प्रक्रिया। मेरो घर छेउको बुढो सब्जी पसले जोसँग बार्गेनिङ गरिरहन्छु बिहान बेलुका, यो उमेरमा पनि किन बेचिरहेछ सब्जी हो जान्दिनँ म। मेरो घर छेउको बुढो सब्जी पसले जोसँग बार्गेनिङ गरिरहन्छु बिहान बेलुका, यो उमेरमा पनि किन बेचिरहेछ सब्जी हो जान्दिनँ म। यो धोबी जो म सफा देखिनको कारण हो, कति बच्चा छन् उसका जान्दिनँ म। बाटोमा हिँड्दा हिँड्दै चुडिएको मेरो चप्पल सिलाउने वा गनाउने जुत्ता मर्मत गर्ने बुढो सार्की यो युद्धमा कहाँ बस्छ थाहा छैन मलाई। वर्षौँ पहिले जब म स्कुल पढ्थेँ, मेरो जुत्ता टल्काउँदै ऊ भन्थ्यो, हेर यसमा तिम्रो अनुहार, थाहा छैन त्यो बुढोको नाम मलाई। जो दमाई सिलाउँछ मेरो कमिज, सुर्तीले कालो भइसकेको दाँत देखाउँदै सोध्छ, बाबु कति क्लास पढ्नुहुन्छ? बिना जवाफ हिँडिदिन्छु म, हो उसको नाम पनि थाहा छैन मलाई। त्यो व्यस्त चोकको बुढो हजामको उमेर पनि थाहा छैन, जो हरेक महिना चाया परेको मेरो बाक्लो कपालमा कैँची चलाउँछ, मालिस गर्छ र भन्छ, भाइ साहब अब तुम बढिया भइ गई। मेरी अफिसकी पिउन सधैँ बोकेर ल्याउँछ सानै छोरी, उसको नाम पनि जान्दिनँ म, अनि जान्दिनँ किन ऊ तयार पार्दैछ अर्की पिउन। जान्दिनँ 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 म केही पनि जान्दिनँ, तर म जान्दछु बाराको बामाकी श्रीमतीको नाम। तर म जान्दछु बाराको बामाकी श्रीमतीको नाम। म जान्दछु उनले कहाँ के भाषण दिए, जस्तो कि लादेनको मृत्युपछि उनले तत्काल भनेका थिए उसको मृत्युपछि यो विश्व सुरक्षित भएको छ। हो म जान्दछु सहरको कुन कुनामा छन् कवि श्यामल, विदेशी मुद्रा विनिमय दर र सेयर मार्केटको घटबड, हिरोइनको ओठको हाँसोको रहस्य, गर्न सक्छु चर्को बहस सरकार माओवादीको ठिक कि काङ्ग्रेसको। यस्तो किन भइरहेछ, किन जान्दिनँ म नजिकका मान्छेबारे। मेरी आमा र वैद्यको एउटै मत छ, तिम्रो आँखाले नजिक देख्दैन, कतै यो म मान्छे हुनुको दोष त होइन। धन्यवाद।
अहिले हामीले सुनेको कविता कवि दीपक सापकोटाको हो। यिनै कविताहरूका प्रस्तुतिसँगै आजको लागि कार्यक्रम एकल कविता वाचन यहीँ सकिन्छ। अर्को साता हामी कवि गोवर्धन पूजाका कविताहरूको वाचन सुन्नेछौं। हाम्रो कार्यक्रमबारे तपाईँको विचार पठाउन हाम्रो ठेगाना छ कार्यक्रम एकल कविता वाचन, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि bulbul@unn.com.np मा तपाईँ आफ्नो विचार पठाउन सक्नुहुन्छ। हवस् त, अर्को शनिबारसम्मका लागि प्राविधिक साथी मनोज विष्ट र म अच्युत घिमिरे विदा पाऊ। नमस्कार।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।